সারা দুনিয়ায় দিনের বার্তা করতে প্রচার ও প্রসার, কুরআন হাদিসের আলোকে শোনো বয়ান ভাই আমার।
আলহামদুলিল্লাহি রাব্বিল আলামিন, ওয়াসসালাতু ওয়াসসালামু আলা সাইয়্যিদিল মুরসালিন, আম্মা বাদ, আউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রহমানির রহিম। আসসালাতু ওয়াসসালাম আলাইকা ইয়া রাসূলুল্লাহ ওয়া আলা আলিকা ওয়া সাহাবিকা ইয়া হাবিবাল্লাহ। আসসালাতু ওয়াসসালাম আলাইকা ইয়া নবিয়াল্লাহ ওয়া আলা আলিকা ওয়া সাহাবিকা ইয়া নূরুল্লাহ। আল্লাহ পাকের সবসে আখরি নবী মুহাম্মদ আরবি সাল্লাল্লাহু আলাইহি ওয়া আলিহি ওয়াসাল্লাম নে ইরশাদ ফরমায়া, তুমমে সে কিয়ামত কে রোজ মেরে সবসে জ্যাদা নজদিক ও শখস হোগা জিসনে দুনিয়া মে মুঝ পর জ্যাদা সে জ্যাদা দুরুদ পড়ে হোঙ্গে। সাল্লু আলাল হাবিব সাল্লাল্লাহু তাআলা আলা মুহাম্মদ। বাংলাদেশ কে শহর সৈয়দপুর মে আলহামদুলিল্লাহ হম আজ জমা হ্যাঁ, ওর কুছ কারোবারী তবকে কো ওর প্রফেশনলস তবকে কো জমা করনে কি কোশিশ কি গই হ্যায়। হযরত সৈয়দনা সাদ রাদিয়াল্লাহু তাআলা আনহু নে রাসূল পাক সাল্লাল্লাহু আলাইহি ওয়া আলিহি ওয়াসাল্লাম সে আর্জ কি, আগে মোবাইল ফোন সাইলেন্ট কর দেন তো আপকো ইনশাআল্লাহ বয়ান মে সুননে মে আসানি রহেগি, ওর আগে জেব মে রখ দেন তো জাদা আসানি রহেগি, তাকে আপকি তবজ্জো রহেগি বয়ান কে অন্দর। তো হযরত সাইয়্যিদনা সাদ রাদিয়াল্লাহু তাআলা আনহুনে সরকারে মদিনা সাল্লাল্লাহু আলাইহি ওয়াসাল্লাম সে আর্জ কি, আপ দোয়া ফরমাইয়ে, আল্লাহ পাক মেরি দোয়া কবুল ফরমায়। ইসকো কেতে মুস্তাজাব দাওয়াত, মানে যে দোয়া করে ও কবুল হো যায়, মানে মে মুস্তাজাব দাওয়াত হো যাও, মানে মে জব ভি দোয়া করুন আল্লাহ পাক মেরি দোয়া কবুল ফরমা লে। তো আকায়ে মদিনা সাল্লাল্লাহু আলাইহি ওয়া আলিহি ওয়াসাল্লাম নে ইনসে ইরশাদ ফরমায়া, আপনে খানে কো পাকিজা বনাও, তোমারি দোয়াই কবুল হুয়া করেঙ্গে। কিতনা মুখতসর সা দেখা যায় তো কিতনা মুখতসর সা ইরশাদ হে, মতলব দরখাস্ত কিতনি বড়ি হে, আপ ইয়ে সমঝ রহে না, আল্লাহ পাক মেরি দোয়া কবুল ফরমায়ে, ও শায়দ হমমে সে হর একি তমন্না হোতি হোগি। اور کتنی خوبصورت جامع مختصر اور با معنی رسول پاک صلی اللہ علیہ وسلم نے ارشاد فرما دیا، ایک اصول ارشاد فرما دیا، پرنسپل ارشاد فرما دیا۔ وہ پرنسپل کیا ہے؟ اپنے کھانے کو پاکیزہ بناؤ، دعائیں قبول ہوا کریں گی۔ کھانے کو پاکیزہ بناؤ، یعنی رزق حلال کماؤ، হালাল কমাও, হালাল খাও, হালাল পহনো, হর চিজ হালাল হোনি চাহিয়ে। আকা মদিনা সাল্লাল্লাহু তাআলা আলাইহি ওয়াসাল্লাম কা এক ওর ফরমান সুনিয়ে, ফরমাতে জিসনে খুদ কো সওয়াল সে বচানে, মাঙ্গনে সে বচানে, সওয়াল সে কোশ্চেন মুরাদ, ইয়ানি ইয়ে জেসে হাম কোশ্চেন করতে হ্যায়, ইয়ে নি, সওয়াল সে মুরাদ মাঙ্গনা, اسے مانگ رہا ہے، اسے مانگ رہے ہیں، اسے مانگ، یہ دے دو وہ دے دو ہے، مانگنا۔ فرمان آخری نبی صلی اللہ علیہ وسلم ہے، جس نے خود کو سوال سے بچانے، اپنے اہل کھانے کے لیے، یعنی کہ اپنے اہل جو اہل کھانا کے لیے بھاگ دور کرنے اور اپنے پڑوسی پر مہربانی کرنے کے لیے حلال طریقے سے دنیا طلب کی، सवाल से बचे, बचने के लिए अपने घर वालों को खिलाने पिलाने के लिए कि वो मोहताज ना हो, और पड़ोसियों पर मेहरबानी करने के लिए जिसने हलाल तरीके से दुनिया तलब की, तो वो अल्लाह पाक से इस हाल में मिलेगा कि उसका चेहरा 14वीं रात के चांद की तरह रोशन होगा। एक और हदीस सुनिए, अल्लाह पाक के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, चार आदतें ऐसी हैं जो अगर तुम में हो तो तुम्हें दुनिया की किसी महरूमी का एहसास नहीं होगा। कितनी खूबसूरत बात है, तुम्हें दुनिया की किसी महरूमी का एहसास नहीं होगा। आय हाय हाय, क्या बात है मेरे मुस्तफा करीम की। चार आदतें ऐसी हैं कि अगर वो तुम में हो तो तुम्हें दुनिया की किसी महरूमी का एहसास नहीं होगा। नंबर एक, अमानत की हिफाजत करना। नंबर दो, सच बोलना। नंबर तीन, हुस्ने अखलाक। और नंबर चार, हलाल कमाई खाना। अगर चार आदतें तुम्हें हुई तो तुम्हें दुनिया की किसी महरूमी का एहसास नहीं होगा। यानी क्या नहीं है इसमें ना, अमानत का चैप्टर, अमानत का जो टॉपिक है ना, ये छोटा नहीं है। हमारे यहाँ बस अमानत, ये भी एक अमानत के तस्वूर है हमारे यहाँ कि आपने मुझे कुछ इस अमानत के तौर पर दी तो मैं उसकी हिफाजत करूँ और जब आप मुझसे मांगो तो मैं आपको वापस कर दूँ, इसको भी अमानत की हिफाजत कहते हैं। लेकिन अमानत सिर्फ इसका नाम नहीं है, क्योंकि अमानत एक बहुत बड़ा टॉपिक है। अमानत एक बहुत बड़ा टॉपिक है, यानी अमानत इतना बड़ा टॉपिक है कि हदीस पाक में आता है, जो अमानतदार नहीं उसका कोई दीन नहीं। अरे अमानत इतना मेन टॉपिक है, अमानत सिर्फ इसी का नाम नहीं है कि आपको किसी ने पैसे रखवाए या कोई चीज रखवाई। अपने बदन के आजा में भी अमानत है, आंखों आंख भी अल्लाह पाक ने जो दिए ना, इसकी अमानत का अदा करो। हाथ पांव हुकूक, अच्छा इसके अलावा अगर मनसब है ओहदा है उसमें भी अमानत का हक अदा करो। तो अमानत का तस्वुर बहुत बड़ा है। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम के जो इरशादात हैं, आप जो बयान फरमाते हैं, जो आपने आपकी जो हदीसें हैं, इनमें आप देखेंगे कि बाज़ औक़ात बहुत कम जुमले होते हैं मगर उसके अंदर जो मीनिंग है ना वो बहुत गहरी होती है। इसको कहते हैं जवामिउल कलीम। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह पाक ने जवामिउल कलीम बनाया, यानी कि आप मुख्तसर सी बात में बहुत बड़ा माना बयान फरमाते थे। मिसाल देता हूँ, इन्नमल आमालो बिन्नियात, ये भी है, ये हदीस का कितना था हिस्सा है ना, इन्नमल आमालो बिन्नियात, बचपन से सुन रहे हैं हदीस, नियत अमल का दारोमदार नियतों पर। आप देखिए इस एक रिवायत के अंदर कितने माना छुपे हुए हैं, कितनी गहराई है, इतनी इसकी शरह बयान होती है, इतनी इसकी एक्सप्लेनेशन बयान होती है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने जो कुछ इरशाद फरमाया ये इतना अजीम फरमान है। तो अमानत की हिफाजत करना नंबर एक, नंबर दो सच बोलना, सच बोलना, क्योंकि कारोबार में ये भी एक बड़ा इंपॉर्टेंट, अच्छा ये अच्छा ये देखे तो कारोबार पे भी अमानत की बड़ी इंपॉर्टेंस है। कारोबार में सच की बड़ी इंपॉर्टेंस है, कारोबार में हुस्न अखलाक की बड़ी इंपॉर्टेंस है, और आखिर में आया हलाल कमाई खाओ, अमानत अदा करो, सच बोलो, अच्छे अखलाक का मुजाहरा करो। अच्छा वो अखलाक की मैं आपके आपके साथ है ना दो चीज़ें शेयर करता हूँ, एक है इस्लामी अखलाक और एक है माशी एक है कारोबारी अखलाक। ये थोड़ा समझने की कोशिश कीजिएगा, नाराज ना हो तो। मिसाल के तौर पर आपकी कपड़े की दुकान है, कपड़े की दुकान है और आपकी दुकान पर एक ग्राहक आता है। मैं आपकी दुकान पर आया कपड़ा खरीदने के लिए, जरा कुर्ता शलवार का सफ़ेद कपड़ा दिखाएं। आपके दुकान में दो आदमी हैं, बेटा वो जरा थान लाना, हाँ बेटा वो नहीं वो, अरे बेटा तुमको पता है वो नीचे वाला थान बेटा, वो लेकर आ शाबाश, अच्छा ये, अरे बेटा बोल रहा, बोले ना हाँ बेटे बोले, और बेटा बेटा करके थान निकलवा रहे, ठीक है। अब मेरे को समझ आई नहीं, 10-12 थान निकलवा लिया, मैं नहीं ले रहा भाई, मुझे नहीं समझ, रेट समझ में नहीं आया, कपड़ा समझ में नहीं आया, सेठ का मूड हो गया खराब। अब मेरे को तो कुछ सेठ बोलने से रहा, मैं तो घाक हूं। अब जैसे मैं गाऊंगा, ओए उठा चल चल उठा लगा, इतनी देर से मांग रहा, वो नहीं दे सकता था तो वो उठा कर दे देता। यानी मेरे सामने, यानी एक घाक के सामने, एक मुलाजिम के साथ जो आपने अखलाक का इस्तेमाल किया, ये अगर इस्लामी अखलाक था तो मेरे बात क्यों नहीं किया। अगर आप वाकई वा अखलाक हैं, आपका आप अल्लाह और उसके रसूल के लिए अखलाक इस्तेमाल करते हैं, आपने सवाब के लिए अखलाकियात को अगर इस्तेमाल किया है, तो फिर पीछे से क्यों ऐसे हैं। मुलाजिम भी हंसता होगा कि यार ये सेठ भी कभी कभी किधर है कभी उधर है, कारोबार हो गया तो मुस्कुराता है, कारोबार नहीं हुआ तो मुंह तरबूज की तरह फुला के बैठ जाता है। तो ये एक है, मतलब के माशी, मतलब कि मईशत के ताल्लुक से कारोबारी अखलाक समझ लिया इसको, कि बंदे को अखलाक, सेठ से बात करनी है तो अखलाक से बात करेगा, है अफसर से बात करनी है तो जी सर आइए सर, आइए इधर बैठिए सर, और जो गरीब आदमी होगा उसको झाड़ेगा, अबे ये को आने का टाइम है, जब देखो मुंह उठाकर आ जाते हो। अच्छा अगर कोई बड़ा आदमी आ जाए, सर आ तो किस्मत खुल गई, आ तो मेरी बस भाग जा गए, आ जाओ आ गए, वाह 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 वाह। वो गरीब आदमी आएगा, तेरे को आज पहला दिन ही मिला था साल का। यानी ये हमारा ये अजीब मिजाज है, हम लोगों को देखकर अपनी आदतें बदलते हैं। अगर बड़ा आदमी हो, अमीर आदमी हो, खाता पीता आदमी हो, थोड़ा मनसब वाला हो, अहदेदार हो, बाप रे बाप, सीढ़ी के नीचे आकर रुमाल बिछा कर बोलेंगे सर इसके ऊपर पांव रख कर आ जाओ। तो ये हमारे अखलाक अल्लाह के लिए होने चाहिए, किसके लिए, अल्लाह के लिए होने चाहिए। तुम में से बेहतर हुए जिसके अखलाक सबसे अच्छे है, हदीस पाक में जिसके अखलाक सबसे अच्छे है, किरदार अच्छा होना चाहिए और अल्लाह के लिए होना चाहिए। मेरे प्यारे इस्लाम भाई, जब खुद अल्लाह की रहमत से अगर जिसके अखलाक अल्लाह के लिए हो जाए ना, वो छोटे बच्चों से भी अखलाक से बात करता है, वो अपनी औलाद से भी अखलाक से बात करता है, वो अपनी बीवी से भी अखलाक से बात करता है, वो अपने माँ बाप से भी अखलाक से बात करता है, वो अपने भाई बहनों से भी अखलाक से बात करता है, अपने पड़ोसियों से भी, क्योंकि उसको उसकी ये बात समझ में आ गई है कि ये वो आदत है जिससे मैं अल्लाह के प्यारे रसूल का कुर्ब पाऊंगा कयामत के दिन। मुझे कयामत के दिन इस आदत से अल्लाह पाक की रिजा मिलेगी। तो वो हर एक को सलाम करेगा, मिलनसारी करेगा, मुस्कुराएगा, माफ करेगा, दरगुजर से काम लेगा, नरमी से काम लेगा। क्यों? कि उसने इस आदत को दुनिया के लिए नहीं, अल्लाह के लिए आदत को अपनाया। एक शख्स के बारे में मैंने एक आर्टिकल पढ़ रहा था, उस आर्टिकल में एक बात लिखी थी, एक जो आर्टिकल लिखने वाले नहीं लिखा, अब उसका अपना तजर्बा था या समझाने के लिए लिखा, वो आर्टिकल लिखने वाला जाने, ठीक है। एक कॉलमिस्ट का मैंने कॉलम पढ़ा था, उस पूरे मतलब कॉलम था, उस कॉलम का मतलब कि खुलासा ये है कि वो कॉलम लिखने वाला लिखता है कि एक शख्स से मैं मिलता था, इतने कमाल के उसके अखलाक थे, जब भी मिलता था इतने प्यार से, मोहब्बत से, अदब से, तराम से मुस्कुरा कर, आइए आइए बस आप कभी घर तो आए, बस कभी घर तो आए, इतने उम्दा तरीके से मिलता था कि पानी पानी कर देता था, पानी पानी। मैं इतना मुतासिर था इस आदमी से। एक दिन मैं कहीं जा रहा था तो कोई टाइम था किसी चीज के लिए, तो अभी वक्त लगना था, तो मुझे वो आदमी याद आ गया कि यार वो बेचारा बुलाता रहता, चल उसे घर चलते हैं। तो मैं उसके घर चला गया, तो बेल बजाई, तो उसके बच्चे ने दरवाजा खोला, तो मैंने कहा बेटा अबू हैं, तो मेरा तारुफ होगा तो वो पहचान गया मुझे। मुझे जो अपनी याददाश्त के मुताबिक अर्ज कर रहा हूँ, अगर कुछ आगे पीछे अगर हो जाए तो। खैर वो शख्स कहता है कि मैं मुझे बच्चे ने ड्राइंग रूम में बैठा दिया और कहा बैठिए अबू आ रहे हैं, मैं बताता हूँ अबू को। अच्छा मैं, वो कहता है मैं जैसे ड्राइंग रूम में बैठा, مجھے عجیب و غریب چیخنے کی آواز آنے لگی. ایک آدمی ہے جو اپنی بیوی کو گالیاں دے رہا ہے, ڈانٹ رہا ہے, جھاڑ رہا ہے, یہ کر رہا ہے, وہ کر رہا ہے, طوفان بدتمیزی تھا. اچھا, اب آواز جانی پہچانی تھی. میں بولوں, یار یہ وہی آدمی کی آواز تو نہیں ہے جو مجھے ملتا ہے, میں تو اسی کے گھر آیا ہوں. وہ ہے, اس کا بھائی ہے یا اس کا باپ ہے, کون ہے؟ اور مجھے سمجھ آئی نہیں. اور تھوڑی دیر میں بیٹھا رہا, اور اس کے بیٹے نے جا کے اس کو بتایا نہیں ہوگا کہ وہ گھومی ہوئی تھی باپ کی. تو اس نے کہا, یار چلو میں فون کرتا ہوں, ابھی تک تو وہ آیا نہیں ہے. تو میں نے کال کی تو مجھے باقاعدہ اس کے کال, اس کے گھر, اس کی جو رنگ ٹیون گئی اس کے موبائل پہ, میں نے رنگ ٹیون کی آواز سنی. تو اس نے رنگ جب کال دیکھی تو اس کو میں ہوں, اس نے دیکھ لیا تو میں نے اس کی آواز سے, چپ ہو جاؤ, بس اب چپ ہو جاؤ, خاموش. اب یہ ساری باتیں وہ دوسرے کمرے میں بیٹھ کر سن رہا ہے, اس کو نہیں پتا کہ یہ آدمی دوسرے کمرے میں بیٹھا ہوا ہے. السلام علیکم. ارے بھائی جان, آپ نے یاد کیا, کیسے ہیں آپ؟ بس کہا وہ, آپ کے گھر. اچھا اچھا, گھر پہ آنا ہے؟ آئیں آئیں, میں بس تھوڑا باہر نکلا ہوں, تھوڑی دیر میں گھر آ جاؤں گا. وہ آدمی کہتا ہے, میں تمہارے گھر میں پیچھے بیٹھا ہوں کمرے میں, اور تمہارا یہ دوسرا روپ دیکھ چکا ہوں, لہذا اب میں جا رہا ہوں. چلا گیا. وہ کہتے کہ لوگ باہر کیسا ہوتا ہے, اندر کیسا ہوتا ہے. یہ سمجھانا کیا تھا, لوگ باہر کیسے ہیں اور اندر کیسے ہیں. اخلاق چاہے امیر ہو یا غریب ہو, اپنا ہو یا پرایا ہو, ہمیں اخلاق اچھے رکھنے چاہیے, کردار اچھا رکھنا چاہیے, کیونکہ ہمیں اللہ سے ثواب لینا ہے. حتیٰ کہ جو چھوٹے بچے کو خوش کرتا ہے نا, چھوٹا بچہ خوش کرتا ہے, اللہ پاک اس کو جنت میں فرحت والا گھر عطا فرماتا ہے, بیت الفرح اس کو عطا فرماتا ہے. چھوٹے بچوں کو جو خوش کرتے ہیں, بچہ بڑا بوڑھا سب کے سب, جی آئیے, امام صاحب سے بھی اچھی بات ہو تو مقتدی سے بھی اچھی بات ہو, پڑوسوں سے بھی اچھی بات ہو, گھر والوں سے باہر سب سے اچھی بات ہو. میرے آقا صلی اللہ علیہ وسلم کے اخلاق سب کے لیے اعلیٰ سے اعلیٰ اخلاق تھے, بلکہ اخلاق کا یہ عالم تھا. رسول پاک صلی اللہ علیہ وسلم کے اخلاق کریمہ کا عالم یہ تھا کہ ہر شخص یہ سمجھتا تھا کہ نبی پاک مجھ سے سب سے زیادہ محبت کرتے ہیں. یہ کتنے خوبصورت اخلاق, یہ کتنی خوبصورت عادت ہوگی کہ آقا صلی اللہ علیہ وسلم سب سے زیادہ مجھ سے محبت کرتے ہیں. نبی پاک صلی اللہ علیہ وسلم کے ایک صحابی تھے, دیہات سے آتے تھے, گاؤں سے, ولیجر, اور جب بھی کوئی گاؤں سے آتے تھے تو کچھ نہ کوئی نبی پاک صلی اللہ علیہ وسلم کے لیے تحفہ گاؤں سے لایا کرتے تھے. تو آقا صلی اللہ علیہ وسلم بھی اپنی شان کے مطابق عطا فرماتے تھے. تو نبی پاک صلی اللہ علیہ وسلم کے یہاں یہ جب حاضر ہوئے تو رسول پاک صلی اللہ علیہ وسلم گھر پر نہیں تھے. بتایا گیا کہ رسول پاک صلی اللہ علیہ وسلم گھر پر نہیں ہیں. تو وہ آتے تھے گاؤں سے اور بازار میں جا کر اپنا مال بیچتے تھے. یعنی اب یہاں بھی آتے, ابھی بھی یہ ہوتا ہے نا, گاؤں سے لوگ آتے ہیں اپنا مال بیچتے چلے جاتے ہیں نا. تو وہ آتے تھے اپنا مال بیچتے تھے, بازار میں چلے جاتے تھے. تو نبی پاک صلی اللہ علیہ وسلم گھر پر تشریف فرما نہیں تھے, تو وہ بازار چلے گئے. جب رسول پاک صلی اللہ علیہ وسلم تشریف لاتے ہیں, بتایا گیا کہ وہ آپ کے وہ دیہات کے جو گاؤں کے جو ہے نا وہ آئے تھے. اچھا, اب آپ سوچئے میں کس کا واقعہ سنا رہا ہوں. پیارے آقا صلی اللہ علیہ وسلم کا, آقا صلی اللہ علیہ وسلم کو جب پتہ چلا تو آپ بازار چلے گئے ان سے ملنے کے لیے, کیونکہ میرا دوست آیا ہے. اچھا, جب گئے تو چل چلاتی دھوپ, عرب کی دھوپ تھی, اور وہ مال بیچ رہے تھے اپنا. اب غور کریں آپ, کریم آقا کی کریمی پہ غور کریں آپ. یہ پاک صلی اللہ علیہ وسلم نے پیچھے سے گئے اور پیچھے سے جا کے ان کی آنکھوں پر ہاتھ رکھ کر یوں لے لیا. آپ سمجھ رہے ہیں آقا صلی اللہ علیہ وسلم کیا کر رہے ہیں؟ پیچھے سے تشریف لے گئے اور آنکھوں پہ ہاتھ رکھ کر جیسے بتاؤ کون ہے نا, بتاؤ کون ہے. تو اب جیسے آنکھوں پہ ہاتھ تک یوں کیا, تو پہلے تو انہوں نے کہا کون ہے کون ہے, چھوڑو چھوڑو, مگر جیسے سینے اقدس کی ٹھنڈک ملی نا, تو وہ سمجھ گئے کہ یہ خوشبو کسی اور کی نہیں ہے, میرے آقا کی خوشبو, یہ کوئی اور نہیں ہو سکتا. تو وہ فیض لیتے رہے. سرکار صلی اللہ علیہ وسلم کی ادا پر قربان جائیں. فرماتے ہیں وہ پہچان گئے کہ کون ہے, مصطفیٰ کریم ہے صلی اللہ علیہ وسلم, میرے آقا ہیں, میرے مولا ہیں, میرے نبی ہیں, میرے محبوب ہیں. یہ وہ ہے جن پر میری جان, میرا مال, میری آل, میری اولاد, میرا سب کچھ قربان. نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, کون ہے جو میرے اس غلام کو خریدے گا؟ کون ہے؟ کون کہہ رہا ہے؟ آقا کہہ رہے. ہم کہتے آقا میں آپ کا غلام ہوں اور امید لگاتے ہیں کہ سرکار ہمیں قبول کر لے گا, ہاں یہ میرا غلام ہے. میں تو کہا ہی چاہوں کہ بندہ ہوں شاہ کا. تو وہ کہے جی جناب, یعنی میں مطلب آقا قبول مالے, آپ میں غلامی کے طور پر قبول لے لے, یہ میرا غلام ہے. ہے نا, یہی آرزو جو حصور خرو, ملے دو جان کی آبرو. میں کہوں غلام ہوں آپ کا, وہ کہیں کہ ہم کو قبول ہے. یہاں تو معاملہ ہی بالکل منفرد ہے. یہاں تو آقا فرماتا کون ہے جو ہمارے غلام کو خریدے گا؟ عرض کرتے یا رسول اللہ, اب آپ کے غلام کے مطلب مجھ غلام کا کیا دام ہوگا؟ ارشاد فرمایا, اللہ اور اس کے رسول کی بارگاہ میں تیرا بڑا مقام ہے. یہ لطف کی بات تھی, یہ کرم کی بات تھی, اخلاق کی بات تھی, رحمت کی بات تھی, شفقت کی بات تھی. امت کی تعلیم ہے, امت کی تعلیم کہ نبی پاک صلی اللہ علیہ وسلم کس طرح اپنے غلاموں پر شفقت و کریمی کا انداز اختیار فرماتے تھے. بچوں کو اپنے ساتھ بٹھا لیتے تھے. کوئی مطلب سرد رات میں, ابھی یہاں تو بھی اتنی ٹھنڈ نہیں ہے, ابھی میں پچھلے دنوں یو کے میں یورپ میں تھا, -10 تک ہم گئے تھے, یعنی وہاں ٹیمپریچر اتنا تھا -10. تو میں نے -10 دیکھا ہے, -10 -7, بلکہ یاد پڑتا ہے میں لاسٹ ٹائم ایک وقت ساؤتھ کوریا میں تھا -21. مطلب جیبوں میں وہ ان کے پاؤچ آتے ہیں, ساؤتھ کوریا میں ایک پاؤچ آتے ہیں جو جیب میں رکھے نا ہاتھ میں تو گرم ہو جاتے, تو وہ لوگ اپنی جیکٹ کے اور اپنے پینٹ وغیرہ جو بھی پہنتے ہیں نا اس کی جیب میں پاؤچ رکھتے ہیں ٹھنڈے علاقے. تو وہ مطلب کہ ایک سخت سردی. اب جو ہے اس لیے مثال دے رہا ہوں کہ ایک دفعہ ہم لوگ گئے تھے عراق کی طرف, ہم گئے تھے مزارات اولیاء کی زیارت کے لیے, کربلا جانا تھا, نجف وہاں بغداد معلیٰ ہم حاضر ہوئے تھے غوث پاک کے دربار میں. تو وہ سفر بھی مجھے یاد ہے. یہ میں آپ کو جو مثالیں دے رہا ہوں اس کے پیچھے ایک وجہ ہے. تو نماز کا وقت ہوتا تو وضو کریں, اور وضو کریں تو جیسے ہی پانی ہاتھ پر لگے تو ہاتھ سن, منہ پہ ڈالو تو لگے منہ ہے ہی نہیں, ٹھنڈا نا پانی, ٹھنڈا برف ٹھنڈا. اسی یہی ساؤتھ کوریا کا جو واقعہ تھا, ہمیں مغرب پڑھنی تھی, الحمدللہ مجھے تو وضو کی عادت نہیں تھی, کہ میرے ساتھ جو اسلام بھائی تھے ان کو وضو کی عادت تھی. تو وہاں دعوت اسلامی کے ساؤتھ کوریا میں اس وقت 20 سے زیادہ ہمارے سینٹر بنے ہوئے تھے. ابھی ہمارے الحمدللہ ساؤتھ کوریا میں, یو کے میں اور ساؤتھ افریقہ میں وغیرہ میں الحمدللہ ہمارے کئی سینٹرز بنے ہوئے ہیں, مساجد بنی ہوئی ہیں, نماز کی جگہ بنی ہوئی ہیں. تو پانی نہیں آ رہا تھا تو وہ چولہا جلانا پڑتا تھا نا, تاکہ وہ گرم ہوگا تو پانی, آئس پگھلے گی تو پانی نکلے گا. تو اتنی ٹھنڈ, اور پھر اس میں جب بندہ وضو کرے تو تھوڑی دیر کے لیے تو آپ کو لگے گا کہ ہاتھ پیر ہے ہی کوئی نہیں. یہ میں نے یہ ٹھنڈے پانی کی میں نے کوئی مثال دی ہے, آپ کی میری مثال ہے بس سمجھنے کے لیے. پیارے آقا صلی اللہ علیہ وسلم کی شفقت دیکھیے اپنی امت پر. آپ صلی اللہ علیہ وسلم کا انداز مبارک پر قربان جائیں. سردی میں, سخت سردیوں میں صحابہ کرام علیہم رضوان پانی لایا کرتے تھے بارگاہ رسالت میں, کہ آقا اس میں ہاتھ ڈالے تو پانی برکت والا ہو جائے, آقا اس میں ہاتھ ڈالیں تو پانی برکت والا ہو جائے. سیرت میں یہ بات لکھی ہوئی ہے کہ سخت سخت سردی میں بھی جب صحابہ کرام علیہم رضوان پانی لایا کرتے تو نبی پاک اپنا ہاتھ اس میں داخل کر دیتے تھے. یہ اپنے غلاموں کی دل جوئی کے لیے, اپنے صحابہ کی دل جوئی کے لیے, ان کے بچوں کے نام رکھنا, بچوں پر ہاتھ پھیرنا, شفقت دینا, پیار کرنا, محبت دینا. ازواج مطہرات جو آپ کی زوجہ تھیں, ان پر شفقت و محبت, ان پر اخلاق. یعنی حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے کوئی عرض کرتا ہے کہ سرکار کے اخلاق کیا تھے, تو ارشاد کیا فرماتی؟ کیا تو نے قرآن نہیں پڑھا؟ آپ سمجھ رہے کیا تو نے قرآن نہیں پڑھا؟ کہا پڑھا ہے. تو کہا جو قرآن ہے وہی تو تیرے آقا کے اخلاق تھے. اور ان کی تعریف کا اللہ فرماتا ہے وَإِنَّكَ لَعَلَى خُلُقٍ عَظِيمٍ، کہ بے شک اخلاق کے بلند ترین مرتبے پر فائز ہیں. تو میرے پیارے اسلام بھائیو، اخلاق اللہ کے لیے ہوں. بات میری رزق کے حلال پر تھی، مگر ایک موضوع چلا تو میں نے کہا چلے یہ موضوع پر بات کر لوں، کہ یہ بہت بڑا پرابلم ہے ہمارے یہاں، کہ ہم کسی کے ساتھ کچھ، کسی کے ساتھ کچھ ہے. لیکن ہم الحمدللہ، ہمیں ہر مسلمان سے اخلاق کے ساتھ ہی بات کرنی چاہیے. تو اخلاق اچھے ہو اور حلال کمائی، چار چیزیں رسول پاک صلی اللہ علیہ وسلم نے جب فرمائی. اللہ پاک مجھے اور آپ کو اس پر عمل کرنے کی توفیق عطا فرما دے. میں دوبارہ دہرا دیتا ہوں، امانت کی حفاظت، سچ بولنا، حسن اخلاق کا مظاہرہ کرنا، اور چوتھی بات حلال کمائی کھانا. اب نیت کریں ان شاء اللہ تعالیٰ ان چاروں پر عمل کریں گے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، حلال کمائی کی تلاش بھی، حلال کمائی کی تلاش بھی فرائض کے بعد ایک فریضہ ہے. یعنی نماز روزے کے بعد کسب حلال یہ فرض ہے، یعنی کہ یہ، کیونکہ مانگنا نہیں ہے ہم کو. یہ یاد رکھے کہ مانگنا ہے نا، اس کو اسلام پسند نہیں کرتا. روزگار رکھیں، رزق کمائیں، چاہے وہ ہنر کے ذریعے کمائیں، کسی کی چیز کے ذریعے کمائیں، لیکن ایک بات فائنل ہے، حلال ہی کمانا ہے. یہ یاد کر لے بس، یہ ہمارا مین ٹاپ، یہ ہمارا کور پوائنٹ ہے آج کا، کہ ہم نے کیا کمانا ہے؟ صرف حلال کمانا ہے. اچھا، اب صرف حلال کمانا ہے نا، اس میں تھوڑا سا میں آپ کا اور وقت لوں گا، کہ اب میں، آپ یہاں سے چلیں، ابھی آپ بیٹھے ہیں سعید پور میں، اور یہاں سے چلے آپ ڈھاکہ کی طرف، میں بھی ڈھاکہ سے آیا ہوں، تو آپ کو میں راستے میں پوچھوں کہ بھائی آپ کہاں جا رہے ہو، تو آپ مجھے ڈھاکہ جا رہا ہوں. میں کہا آپ کو راستہ پتا ہے؟ راستہ نہیں پتا. پوچھا میں کسی سے؟ پوچھا؟ پوچھا نہیں ہے. تو آپ کیسے کہہ سکتے کہ میں صحیح جا رہا ہوں؟ کہہ سکتے؟ ایک لاجیکل بات کر رہا ہوں، آپ نہیں کہہ سکتے. آپ چاہے جاب کرتے ہیں یا دکانداری کرتے ہیں، ملازم ہیں یا سیٹ ہیں، اب جو بھی ہیں، آپ کما رہے ہیں، میں آپ کو پوچھتا آپ حلال کما رہے ہیں؟ تو آپ کہیں گے ہاں. تو میں پوچھوں گا کہ کیا آپ نے کسی سے پوچھا مفتی صاحب سے کہ میں جو کماتا ہوں یہ حلال ہے؟ آپ کہیں گے نہیں. میجورٹی شاید یہی مجھے کہے گی کہ نہیں، پوچھا تو نہیں ہے بھائی، اپنے کو لگتا ہے کہ حلال ہے، اپنے کو لگتا ہے کہ یہ حلال ہے، جھوٹ تھوڑی کو بولتا ہوں. تو یہ ہم نے اپنے ہی طور پر ڈیسیجن لے لیے کہ میں جو کما رہا ہوں یہ حلال ہے، مگر یہ درست نہیں ہے یہ کہنا، کیونکہ جب تک آپ کسی مفتی سے، اچھے عالم سے اپنے کاروبار کی اسکیننگ نہ کرا لیں، آپ کیسے کہہ سکتے ہیں؟ میں آپ کو پوچھوں یار آپ کے اندر کوئی پرابلم ہے فزیکل؟ تو نہیں. میں کہا ٹیسٹ کرائیں؟ کہا ٹیسٹ ویسٹ نہیں کرائے. میں کہا نکل آیا تو شوگر مگر کیا کرو گے؟ وہ شوگر نکلتا تو کوئی سنگ تھوڑی نکل آتا کہ اس کو شوگر آ گیا ہے. کولیسٹرول نکل آیا تو، یوریک ایسڈ نکل آیا، ٹرائیگلیسرائیڈ نکل آیا، کوئی بھی بیماری اللہ نہ کرے نکل آیا، اللہ تعالیٰ شفا عطا کرے، بیماریوں سے اللہ حفاظت فرمائے. لیکن اب یہ تو اندر ہی چھپی ہوئی ہوتی ہے، ہمیں تو نہیں پتا ہوتا. کب پتا چلتا ہے؟ جب ہم ٹیسٹ کراتے ہیں. جب ہم ٹیسٹ کراتے تو ہمیں پتا چلتا ہے کہ ہمارے پر کوئی پرابلم ہے یا نہیں ہے. اپنے کاروبار کو، اپنے روزگار کو ایک مرتبہ مفتی صاحب کی لیبورٹری سے ٹیسٹ کروا لے اور رپورٹ لے لے، تو پتہ تو چلے کہ یہ جو میں کر رہا ہوں، جو میں ڈیل کر رہا ہوں، جو میں کانٹریکٹ کر رہا ہوں، جو میں لین دین کر رہا ہوں، جو میں نوکری کر رہا ہوں، جو میں بروکری کر رہا ہوں، واٹ ایور، جو بھی ہمارا وے آف ارننگ ہے، جو کچھ میں کر رہا ہوں، میں چوکی داری کر رہا ہوں، میں ڈرائیورنگ کر رہا ہوں، وہ ڈرائیور ہے، چوکی دار ہے، کوئی بھی ہے، وہ پوچھ تو لے بھائی میں کس چیز کی چوکی داری کر رہا ہوں، میں کس چیز کا کام کر رہا ہوں، کسی کو آنے کے، کسی کو جانے کی، किसी को रोकने की, किसी को बोलने की। मैं बावर्ची खाना देखता हूं, जो भी कारोबार वे ऑफ अर्निंग है, जो भी वे ऑफ अर्निंग है, आमदनी का जरिया है, जस्ट एक बार, क्योंकि मैं इस पर लाइव हूं, मैं सिर्फ ये सैयदपुर के अंदर बैठे मुसलमानों से बात नहीं कर रहा, कारोबारी तबके से बात नहीं कर रहा, मैं लाइव हूं। दुनिया भर के मुसलमान अगर देखो सुन रहे हैं, मैं सबसे ये रिक्वेस्ट करूंगा कि प्लीज एक बार अपनी वे ऑफ अर्निंग को वॉट एवर, लेकिन जस्ट वन टाइम, मिनिमम वन टाइम अपनी वे ऑफ अर्निंग को किसी मुफ्ती इस्लाम अहले सुन्नत के अच्छे प्यारे मुफ्ती से, हर मस्जिद का इमाम मुफ्ती और आलिम नहीं होता, हर दाढ़ी वाला मुफ्ती और आलिम नहीं होता, हर टोपी और इमामे वाला मुफ्ती और आलिम नहीं होता, ये याद है, हर काले कोट पहनने वाला वकील नहीं होता, हर सफ़ेद कोट पहनने वाला डॉक्टर नहीं होता, गले में खाली वो लटका लेने से बंदा डॉक्टर नहीं बन जाता, इसकी अपनी एक क्वालिफिकेशन है, उसकी एक अपनी मास्टर्स हैं, उसकी एक अपनी ग्रेजुएशन है। लिहाजा जो मुफ्ती है वो मुफ्ती है, जो आलिम है वो आलिम है, ये याद कर ले। अब आप बोले इसकी हमको कैसे समझ पड़ेगी, यार दुनिया भर की समझ पड़ती है, ये ना समझ पड़ी कभी डॉक्टर के बजाय किसी मतलब वकील के पास चले गए थे आप, दो दस आदमी से पूछा डॉक्टर सही है या नहीं है, आया सही है, कैसे तुमको सही है, अरे हमको फर्क पड़ा भाई तुम डॉक्टर सही है, डॉक्टर को डॉक्टर की दस डॉक्टर पता चलेगा, अरे यार वकील सही देना भाई, कंस्ट्रक्शन करानी है बिल्डिंग सही देना, प्लम्बर भी सही ढूंढते हैं यार हम लोग तो, ये सब समझ पड़ती है, मगर सही आलिम अहले सुन्नत आशिक रसूल और मुफ्ती अगर अल्लाह करे मिल जाए, क्योंकि हर मुफ्ती आलिम है मगर हर आलिम मुफ्ती नहीं है। ये चार भाई जो चंद बातें मैं जो कह रहा हूं उसको हिफ्स कर लो, याद कर ले आप। मेरे आका आला हजरत इमाम अहले सुन्नत रहमतुल्लाह ताला अलैह ने एक आम मुसलमान की जो रहनुमाई फरमाई है ना वो सुन ले आप। आम मुसलमान को एक शरई मसला पूछना है कि ये जायज के नाजायज ये हराम के अल्लाह, लेकिन मुफ्ती से पूछना होगा ना, तो आला हज़रत इमाम अहले सुन्नत रहमतुल्लाह ताला अलैह ने जो रहनुमाई फरमाई है, जो गाइडलाइन आपने दी है कॉमन मैन के लिए, एक आम आदमी के लिए, वो ये है कि मोतमद और मुस्तनद, ये दो लफ्ज मुश्किल है थोड़े से, मोतमद और मुस्तनद, यानी के काबिल एतमाद हो और वाकई वह आली व मुफ्ती ही हो, ये तलाश करना अवाम का काम है, हमारा काम है, हर एक से नहीं, यहां तो मतलब घर घर के बड़े बूढ़े की दाढ़ी आ जाती है तो फतवा दे देते हैं, बेचारों को खुद अपनी नमाज सही पढ़ने नहीं आ रही होती। तो सही जिसका मैंने मुफ्ती और आलिम कहा, अगर आपको लगता है कहां ढूंढू, ऐसा तो है नहीं कि मिल है नहीं, लेकिन अगर फिर भी अगर आपको कोई है तो दारुल सुन्नत से रब्ता कर लें, ऑनलाइन रब्ता कर लें, ईमेल के जरिए रब्ता कर लें, हमारा अपना दावत इस्लामी का बाकायदा पूरा पैनल है मुफ्तियाने कराम का, उलमाए कराम का, और अल्हम्दुलिल्लाह हजारों रहनुमायां होती हैं, हजारों हजारों फतवे जारी होते हैं अल्हम्दुलिल्लाह। तो ढूंढने या रब्ता करना है, आपको मालूमात लेनी है और आपको ये जहन बन गया कि हाँ यार मेरे मालूमात लेनी है, तो फिर आपके लिए कोई शायद इतना मुश्किल नहीं है, लेकिन आप जहनी ना बने तो फिर मैं क्या कर सकता। देखिए मैं सिर्फ पैसे वालों के लिए, बड़े लोगों के लिए, सेठों के लिए बात नहीं कर रहा, मैं तो हर एक के लिए कर रहा हूँ जिसको भी वे ऑफ, बल्कि जो जॉब अप्लाई कर रहा है ना, मैं कहता हूँ वो भी पूछो, इवन कि मैं यहाँ तक आपको कहता हूँ कि आपको कॉन्ट्रैक्ट साइन कर रहे हैं, आपको लेटर साइन कर रहे हैं, कोई बैंक का डॉक्यूमेंट साइन कर रहे हैं, किसी कंपनी का डॉक्यूमेंट साइन कर रहे हैं, उसमें लिखा होता है टर्म्स एंड कंडीशन, एक ऊपर एक हेडलाइन देखिए ना, टर्म्स एंड कंडीशन, इतने छोटे 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 से टर्म्स एंड कंडीशन लिखी हुई होती है, कोई 25-30 लिखी हुई होती है, राइट, फॉर्म के अंदर लिखी हुई होती है, कभी पढ़िए कि है क्या टर्म्स एंड, नीचे साइन कर दें, अच्छा पैसे मिल जाएंगे, हाँ मिल जाएंगे, साइन कर दें, गाड़ी मिल जाएगी, हाँ मिल जाएगी, साइन कर दें, अरे खुदा के बंदो पढ़ो तो सही, किस पर साइन कर रहे हो, मतलब इतनी कंफर्मेशन है कि मेरी जायदाद तो नहीं जा रही ना, मेरा को दौलत वौलत तो नहीं जा रही, मेरे घर पे कब्जा वब्जा तो नहीं हो जाएगा, नहीं, बाकी चलो साइन कर दो, अरे भाई पढ़ो तो सही, अरे अब इंग्लिश में लिखा कहां से पढ़े, पढ़वा लो भाई, ऐसे कैसे आंख बंद करके साइन कर देते हैं आप, किस चीज पर साइन कर रहे हैं। अच्छा इन्होंने जो लिखा है इन्होंने भी कौन से मुफ्ती से पूछ कर लिखवाया हुआ? ये तो कंपनीज हैं, कंपनीज के सारे मुफ्ती चलाते, हम मुसलमान हैं। या अय्युहल्लज़ीन आमनु उदखुलू फिस्सिल्म काफ्फा, ये कुरान में वाज़ह तौर पर अल्लाह पाक ने हमें इरशाद फरमाया, या अय्युहल्लज़ीन आमनु उदखुलू फिस्सिल्म काफ्फा, ए ईमान वालो, हमसे बयान है, किससे कहा जा रहा है? अल्हम्दुलिल्लाह हमसे कहा जा रहा है, हम ईमान वाले है ना, अल्हम्दुलिल्लाह कहें, अल्हम्दुलिल्लाह हम ईमान वाले हैं, मुझसे मेरा रब फरमा रहा है, या अय्युहल्लज़ीना आमनू, ए ईमान वालो, लब्बैक या अबदी, ए माजत, ये तो अल्लाह फरमाएगा लब्बैक या अबदी, मेरे बंदे फरमा में हाजिर हूं, बंदा क्या कहेगा, लब्बैक या रब्बी, ए मेरे रब, वो सबकते निशानी से हो गया, कहना कुछ चाहता तो निकल कुछ गया, तो ये मैंने रुजू कर लिया। तो ए ईमान वालो, अल्लाह फरमाता है, तो बंदा क्या कहेगा, लब्बैक या रब्बी, अल्लाहुम्मा लब्बैक, अल्लाह मैं हाजिर हूं, उदखुलू फिस्सिल्म काफ्फा, इस्लाम में पूरे के पूरे दाखिल हो जाओ, इसमें सारी जिंदगी आ गई आपकी मेरी, शादी, कारोबार, घर बार, खाना पीना, सोना जागना, कपड़े पहनना, ताल्लुकात रखना, किससे दोस्ती करूं, किससे दोस्ती ना करूं, क्या खाऊं, क्या ना खाऊं, अर्निंग पर ही सोचेंगे कि ये मैं आ रहा है क्या है, कि बस आंख बंद करके चलते रहेंगे, यार क्या करें यार, घर वालों की जरूरत है, बीवी नहीं मानती, बच्चे नहीं मानते, माँ बाप नहीं मानते, खानदान में मुंह दिखाना है, यहाँ मुंह दिखाना है, वहां मुंह दिखाना है, ये जो मुंह दिखाने के चक्कर में रहते हैं ना, मैं आपको एक वो सुनाता हूँ, बड़ी इबरत वाली और हकीकत देखे तो समझने वाली एक रिवायत है, समझने की कोशिश कीजिएगा। चुनाचे एक हदीस पाक में है, बड़ी तवज्जो से सुनिएगा, मद्दी चैनल के नाज़रीन भी बड़ी तवज्जो से सुने, एक हदीस पाक में लोगों पर एक जमाना ऐसा आएगा कि उस शख्स के अलावा किसी दीन वाले का दीन महफूज ना रहेगा जो अपने दीन को लेकर यानी उसकी हिफाजत की खातिर एक पहाड़ से दूसरे पहाड़ और एक गार से दूसरे गार की तरफ भागे। ऐसा हालात होंगे, दीन बचाना मुश्किल हो जाएगा, अपना ईमान बचाना मुश्किल हो जाएगा, ऐसा जमाना आएगा। उस वक्त नबी पाक सल्लल्लाहु अलैहि वसल्लम, हदीस पाक है, उस वक्त मईशत यानी रोजी रोटी हासिल करना अल्लाह पाक को नाराज किए बगैर ना होगा। जब ये सूरत याल होगी तो आदमी अपनी बीवी बच्चों के हाथों बर्बाद हो जाएगा, किसके हाथों, बीवी बच्चों के हाथों बर्बाद हो जाएगा। अगर बीवी बच्चे ना होंगे तो वालिदैन के हाथों उसकी बर्बादी होगी, और अगर वालिदैन भी ना होंगे तो उसकी बर्बादी रिश्तेदारों या पड़ोसियों से के हाथों हो जाएगी। साहबा कराम अली मुरिद्वान ने अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये कैसे होगा? मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, वो उसे मईशत यानी रोजी रोटी वगैरह की कमी पर शर्म दिलाएंगे, उस वक्त वो अपने आप को बर्बादी की जगहों पे ले जाएगा, यानी ये हराम कमाने की तरफ चला जाएगा। कौन आर दिलाएंगे, कौन शर्म दिलाएंगे, या तो बी बच्चे दिलाएंगे, वो नहीं है तो मां बाप, वो नहीं है तो रिश्तेदार पड़ोसी। आप इस रिवायत को सुनिए जो मैंने बयान की, और अपने इर्द गिर्द का माहौल देखें। हमको ज्यादातर बातें घर से सुननी को पड़ती है, फलां के पास ये आ गया, अपने पास तो ये भी नहीं है, उसने तो कारपेट बिछा दिया, अपने पास तो कारपेट नहीं है, उसके पास तो अपना मकान हो गया, अपना तो किराए का मकान है, उसके मोटरसाइकिल आ गया, अपने पास तो साइकिल है, उसके पास कार आ गए तो तू तो बेकार है, उसके पास ये तो तेरे पास ये नहीं, तेरे वो तो वो नहीं, ये शादी है तो मैं कुछ नहीं पहनूं, पिछली शादी में तो पहना था, और तो बे तो हर शादी में कोई नया लिबास कहां से तुमको सिला के देगा भाई आदमी, میچنگ کا یہ نہیں ہے تو فلاں کا یہ نہیں ہے تو بچوں کا وہ نہیں ہے تو بہن کا وہ نہیں ہے تو ماں کا وہ نہیں ہے تو باپ کا وہ نہیں ہے. اس ڈیمانڈ کے چکر میں آپ کو بتاؤں میرے کتنے نوجوان لڑکوں کی شادیاں رکی ہوئی ہیں. یہ ایک تو بیٹیوں کی شادیاں جو رکتی ہیں وہ تو اللہ پاک ان کے اچھے اچھے نصیب کرے, ان کو اچھے رشتے دے. اس پر تو لوگ بات کرتے ہیں, جوان لڑکیاں گھر میں بیٹھی ہیں, جوان لڑکے گھر میں بیٹھی ہیں, یہ ایک تکلیف دہ بات ہے. اور اللہ سے دعا ہے کہ ان جوان بیٹیوں کے اللہ پاک اچھے اور نیک سنتوں والے رشتے عطا فرمائے, آسانی ہو جائے. مگر ان نوجوانوں کے بارے میں کون بات کرے گا؟ پتا ہے آپ کو یہ نوجوان جو ہمارے ہیں جن کی شادیاں نہیں ہو رہی ہیں, مجھے یہاں کا تو بہت زیادہ پتا نہیں ہے, لیکن اگر میں کہوں کہ کئی جگہوں کا, میں یہاں اس شہر کا خاص نہیں کہہ سکتا کیونکہ لائیو ہوں, تو جو بولوں گا تو کہیں نہ کہیں تو جائے لگ ہی جاتا ہے تیر. تو ہے معاملہ ایسا عجیب ہے, یعنی کہ میں ایک نوجوان کے ساتھ بیٹھا, میں پروگرام ریکارڈ کروا رہا تھا, وہ نوجوان کہنے لگا میں کیسے شادی کروں, میں کیسے شادی کروں, میری 30,000 شاید اس کی 30,000 سیلری تھی, میری 30,000 کی سیلری ہے, اب میں شادی کروں تو میری ماں کہتی ہے کہ شادی میں تو مجھے کیا دے گا, ابو کو کیا دے گا, تیری بہن کو کیا دے گا, بہن کے سسرال والوں کو کیا دے گا, بھائی کو کیا دے گا, بہن کے بچوں کو کیا دے گا. ارے میں سب کو دوں گا تو میں شادی کب کروں گا, میری ارننگ اتنی ہے ہی نہیں. اب مجھے آپ کا نہیں پتا یہاں بھی ایسا ہے کہ نہیں ہے, ہے نا؟ ہاں بتاؤ ادھر بھی ہے. اور نوجوان اس وجہ, اب نوجوان کی سیلری کتنی, 20,000-25,000, اچھا کرتا ہوگا تو 30,000-40,000. حالانکہ یہ کوئی بہت بڑا شہر تو نہیں ہے, جیسے ڈھاکہ شہر ہے تو بہت بڑا شہر تو نہیں ہے یہ, لیکن پھر بھی یہاں کی شادی بھی لاکھوں سے کم میں تو یہاں بھی نہیں ہوتی ہوگی, 2-5-10,000 میں تو کوئی شادی نہیں ہو جاتی ہوگی نا, لاکھوں میں تو یہاں بھی شادی ہوگی. یہ لاکھوں روپے لائے کدھر سے لڑکا؟ باپ بولے کہ تو کما اور تو شادی کر, بولا میں کماؤں میں شادی کروں, جب میں کماؤں تو آپ بولو کہ ہم کو بھی دے, ماں کو دو جوڑے دے, باپ بہن کو دین, اگر اللہ نے دیا ہے تو دے, میں منع کا کرتا, یہ نہیں کہتا کہ نہیں دینا چاہیے, اگر اللہ نے دیا ہے کھاتا پیتا ہے ٹھیک ہے, ماں کو بھی راضی کرے بہن کو بھی راضی کرے, اور بھی مطلب کہ جس کو صلہ رحمی کے نیت سے رشتہ داروں کے سے حسن سلوک کی نیت سے اگر کوئی دیتا ہے اپنی خوشی سے دے تو اس کا تو الگ ہے, لیکن یہاں تو کنڈیشن ہی یہی ہے, پوچھا جائے گا بہن ناراض ہو جائے گی, اچھا بہن تو راضی ہو گئی تو بہن کی ساس ناراض ہو جائے گی. اب کچھ بولنا, ارے بہن کی ساس تیرے کو کیا پرابلم ہے, تجھے جو چاہیے تیرے بیٹے سے لینا, بہو کے بھائی سے لینے کا کیا تک بنتا ہے یار, معاف کر دے بھائی, انہوں نے ان سے غلطی ہو گئی کہ تم کو لڑکی دے دی, بھائی ان سے بھول ہو گئی ہے, ان کو کیا پتا تھا کہ تم زندگی بھر مانگتے پھرتے ہو یار, شادی سے پہلے اپنا ہی کھاتے تھے اپنا ہی پیتے تھے, سسرال والوں کو معاف کر دو یار, لڑکی والے کو چاہیے لڑکے والوں کو معاف کرو, لڑکے والوں کو چاہیے لڑکی والوں کو معاف کرے, یہ دونوں کہیں نہ کہیں الگ ہی چل رہے ہوتے ہیں, ہر جگہ نہ لڑکی والے غلط ہیں نہ ہر جگہ لڑکے والے غلط ہیں, نہ ہر جگہ لڑکی والے صحیح ہیں نہ ہر جگہ لڑکے والے صحیح ہیں, یہ بھی بتا دو میں, یعنی کہ عجیب وہ غریب کہانی ہے. اور یہ دینا پڑتا ہے, نہیں دو تو نہیں ہوتا. اب یہ نوجوان اب شادی کرنی ہے, خدا نہ کرتا شادی نہیں کرتا تو گناہوں میں مبتلا ہوتا ہے, پھر بدکاریاں برتی ہیں, کنواری لڑکیاں مائیں بنتی ہیں, بچیوں کی شادیاں مشکل ہو گئی ہیں, لڑکی کی شادی کرنی ہے اب باپ پریشان, ماں کوس رہی ہے الگ, بچے تھے کمانے, تم کو کمانا چاہیے تھا, کچھ چار اور کام کر رہے تھے, ارے بھائی کدھر کو کیا کرے, چار کام کہاں سے کرے, ایک کام کے اندر بےچارا بڈھا ہو گیا, کمر ٹیڑھی ہو گئی, 8-10 گھنٹے زیادہ کیا کام کرے گا, اللہ تعالیٰ نے جتنا رزق دیا ہے اتنا ہی رزق لے گا نا, تو ہمیں چاہیے کہ اس رزق کے اندر اللہ پاک کا شکر ادا کریں, کسی کے محل کو دیکھ کر اپنا جھونپڑا کو تھوڑی کو جلاتا ہے یار. اور یہ آج کل ایسا ہے, ورنہ امام غزالی رحمت اللہ تعالیٰ علیہ تو لکھتے ہیں کہ ایک زمانہ ایسا تھا کہ جب آدمی گھر سے کاروبار کے لیے روزگار کے لیے نکلتا تھا تو اس کی بیوی بچیاں اس کو کہتی تھی کہ ہمارے معاملے میں اللہ سے ڈرنا, حرام نہ کمانا, ہم بھوک برداشت کر سکیں گی مگر جہنم کا عذاب برداشت نہیں کر سکیں گی. اب وہ کہاں سے لائیں ایسے گھر یار, کہاں سے لائیں؟ لڑکا شادی کرتا ہے دیکھتا ہے کہ ملے گا کیا, کہ نہ لڑکیاں بیچاری گھروں پہ بیٹھے ہیں, لڑکے گھروں پہ بیٹھے ہوئے ہیں, शादियां नहीं हो रही हैं, लड़कों की उम्रें 25-25, 30-30 साल की हो गई, लड़कियों की उम्रें 25-25, 30-30 साल की हो गई है, वहाँ नौजवान लड़के की ताकत नहीं है, वहाँ लड़की के बाप की ताकत नहीं है। अरे माशरे में रहने वालों मेरी बात सुनो, चाहे बांग्लादेश में रहते हैं, इंग्लिस्तान में रहते हैं, दुनिया के किसी मुल्क में, या हिंदुस्तान में रहते हैं, अब दुनिया के किसी मुल्क में भी रहते हैं, मैं तो फिलहाल अपने मुसलमान कम्युनिटी से बात कर रहा हूँ, खुदा का खौफ करें, मेरी दरख्वास्त है आपसे, शादी आसान कर दो यार, मेहरबानी करो यार, आपको अल्लाह इसका अजर देगा। ये आम आदमी से नहीं होता, जो करते धरते लोग हैं ना, करते धरते लोग हैं। मैं एक सेठ को जानता हूं, चाहे तो वो करोड़ों रुपए शादी पे खर्च कर दे, मगर वो उनकी एक मिजाज है कि नहीं, शादी पे खर्च नहीं करेंगे, जो पैसे बचेंगे ना इन सब गरीबों की शादी कराएंगे। मैं जानता हूं, स्टार्ट लेने वाले लोग हैं, लोगों ने लिए स्टार्ट, एक एक डिश पर उन्होंने अपनी बच्चियों की शादियां की, सिर्फ वन डिश खिला सकते थे, 50-50 डिशें, लेकिन नहीं, एक डिश, एक पुलाव खिला देंगे, बिरयानी खिला देंगे, बिरयानी मीठा चावल खिला देंगे, दावत कर ली होती है। लेकिन अब यार इतनी महंगी शादियां, इतने महंगे कपड़े, इतनी महंगी चीजें, ये सब दो, लड़के को मोटरसाइकिल हो तो बोला कि ये इतनी चीज, इतनी सी मोटरसाइकिल दे दे, अरे तो तेरी औकात साइकिल की भी नहीं थी, ये तो बेटी के सदके तुझे मिल गया, बस तू मोटरसाइकिल, आप अपनी मोटरसाइकिल खुद लो यार, नहीं ले सकते तो फिर अपने घर के बाहर बोर्ड लगा दो, ग्रूम फॉर सेल, अब बोर्ड लगाओ ना कि मैं बिकने के लिए तैयार हूं, और चूंकि मैंने मेडिकल करी इसलिए मेरा रेट ये है, मैंने MBBS किया तो मेरा रेट ये है, मैंने MBA किया मेरा रेट ये है, मैं फला प्रोफेशनल जॉब करता मेरा रेट ये है। आप डरते क्यों, छाती ठोक कर बोलो ना कि मैं बिकने के लिए तैयार हूं, मेरा रेट लगाओ, करोड़, 2 करोड़, 3 करोड़, 50 लाख, 70 लाख, मेरा रेट मोटरसाइकिल नहीं है, मेरा रेट कार है, क्योंकि मैं बेकार हूं, लड़की लाएगी कार तो मेरे को कार मिलेगी, वरना मैं जिंदगी भर बेकार रहूंगा। तो हम शादियां सस्ती कर दें। आपको मैं बताऊं, इस्लाम की खूबसूरती देखिए, लड़की वालों पर खर्चा ही कोई नहीं है, और यहां लड़की वालों पर ही खर्चा है। हमारी सोसाइटी में आज भी बदकिस्मती के साथ लड़की पैदा होती है तो बाप का मुंह इतना सा हो जाता है, क्यों, लड़की तो रहमत है, बेटियां तो मोहब्बत करने वाली होती हैं, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम बेटियों वाले थे, शहजादे भी आपके यहां विलादत हुई, लेकिन शहजादों का बचपन में इंतकाल हो गया, 4 शहजादियां और 2 शहजादे रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के, सूरह इनके नाम है, मगर आप भी बेटियों वाले थे, बीबी फातिमा किसकी बेटी थी, सरकार सल्लल्लाहु अलैहि वसल्लम की, बीबी ज़ैनब, उम्मे कुलसुम, रुकैया रज़ियल्लाहु तआला अन्हुमा, ये सरकार सल्लल्लाहु अलैहि वसल्लम की शहजादियां हैं। आज बेटियां पैदा होती है तो इतना सा मुंह हो जाता है, इसलिए नहीं कि बेटी अच्छी नहीं लगी, वो बेटी के साथ जो जो आया है ना उसको अभी से टेंशन हो गया, हालांकि उसको पता भी, उसको ये भी नहीं पता कि बेटी के जवानों तक मैं भी जिंदा रहूंगा कि नहीं रहूंगा, या बेटी भी बड़ी होगी कि नहीं होगी, मगर बस मुंह खराब हो जाएगा। अरे खुदा पर भरोसा कर, अल्लाह ताला ने औलाद दी है तो औलाद के साथ अल्लाह ताला तुझे रिस्क भी देगा, वो अपना रिस्क खुद लेकर आई है, तेरा को थोड़ी खाएगी यार, तेरी औलाद तेरा थोड़ी खाती है, वो अपना खाएगी, तुम अपना खाओगे, अल्लाह ने सबका रिस्क अपना अपना दिया हुआ है, मगर हमारे यहाँ तो तौर तरीके ना उसके साथ प्रॉब्लम हो गया और हो गए। अब लड़की के पास, लड़की वालों पर खर्चा नहीं है, मेरी बात समझो, ए माशरे में रहने वालों मेरी बात को समझिए, ए मुसलमानों मेरी बात समझिए, शादी में खर्चा क्या है ये बताइए, कि भाई शादी होगी तो खाना, मतलब ना नफका, बोलते हैं एक लफ्ज है ना, ना नफका सुना होगा आपने लफ्ज, पहनने को कपड़ा, खाने को रोटी, रहने को घर, ये ना नफका है उर्फ और आदत के मुताबिक जो माशरे में चलता है, ये किसकी जिम्मेदारी है, शोर पर है, ना नफका किस पर वाजिब, मेहर किसको देना है, वलीमा किसको करना है, लड़की वाले पे खर्चा क्या है, वो आवे खाना खावे लड़की, अब वो बेटी दे दी, अब क्या दे तुम्हारे, वो जान देवे, बेटी दे दी, ہر تھوڑے دنوں کے بعد کوئی فرمائش, ہر دونوں کے بعد تھوڑی خواہش, تمہارا باپ حج کر کے آیا ہمارے لیے کیا لایا, زمزم لایا, پیو بھائی. زمزم اور کھجور سے زیادہ بڑا تبرک کیا لائے گا؟ زمزم وہی ہوتا ہے. تب مدینے کی کھجور لایا تو وہ بولے اور کیا لایا, اب کھجور کھانا بھائی مدینے کی. مدینے زمزم پیو نا چم چم کر, زمزم پیو. یہ زمزم اس لیے ہے جس لیے اس کو پیے کوئی. اسی زمزم میں جنت ہے, اسی زمزم میں کوثر ہے. کہ جو زمزم شریف پی کر دعا کرے اللہ پاک اس کی دعا قبول فرماتا ہے. اور کیا لایا ہے, کیا دے بتاؤ. بیچارہ یہاں سے خریدتا ہے جانماز, یہاں سے خریدتا ہے تسبیحاں, یہاں سے خریدتا ہے کوئی لیڈیز سوٹ. اچھا گھڑی نہیں لایا, گھڑی لڑکے کا بھائی شوہر کا. اب شوہر کا بھائی کو بھی گھڑی دو, دیور کو الگ دو, تو جیڈ کو الگ دو. سسر تو بیچارہ بوڑھا آدمی تھا, اس کے لیے کچھ نہیں لائے, کیا لاوے اس کے لیے. اور پورا گھر ہی راشن بھی سے لے لو نا بھیا. اچھا کئی یہ مکس چل رہا ہے کہ لڑکی والے دباتے لڑکے والوں کو, کہ لڑکے والے دباتے لڑکی والوں کو. آسان کریں, مہر آسان کریں, لینا دینا آسان. سرکار صلی اللہ علیہ وسلم فرماتے ہیں کہ برکت والی شادی وہ ہے جس میں بوجھ کم ہو, یعنی دونوں طرف سے قرضہ نہ لیا جائے, دونوں طرف وزن نہ ہو. دیں اگر میری بات سمجھیے تاکہ کسی کو غلط فہمی نہ ہو. جہیز لعنت نہیں آئے, جہیز لعنت ہے. جہیز رسول پاک صلی اللہ علیہ وسلم نے اپنی شہزادی کو جہیز دیا تھا نا, ایسا نہیں ہے. دیکھیں جو ہمارے معاشرے میں جو جہیز کا نام سے جو لیے چل رہے نا, یہ جو رشوتوں کے نام پر چل رہا ہے, ظلم کے نام پر چل رہا ہے, زیادتی کے نام پر. بھائی ایک باپ ہے اپنی بیٹی کو پورا شہر اٹھا کر دے سکتا ہے, دے دینے دو, کوئی منع نہیں ہے. اور کون سا باپ ہے جو اپنی بیٹی کو خالیات بیچتا ہے یار. میں اپنے نوجوانوں سے کہتا ہوں, میں پہلے بھی کہہ چکا ہوں مدنی چینل پر کئی دفعہ کہہ چکا, اصل میں اتفاق کا یہ موضوع بن گیا نہ میں کہیں اور جا رہا تھا. میں اپنے نوجوانوں سے کہتا ہوں دنیا بھر کے کہ آپ بس ایک جگہ آ کر سٹینڈ لے لو کہ میں شادی اپنے پاؤں پہ کروں گا, بس میں الحمدللہ میں اپنا گھر خود چلاؤں گا, مجھے نہیں چاہیے, مجھے بس لڑکی, بس جو لڑکی والے کو بیٹی کے ماں باپ کو جو دینا ہے وہ دے دیں, ان کی مرضی ہے, نہ دیں ان کی مرضی ہے, میری ذمہ داری. میں نے نکاح کر لیا, اب یہ عورت میری ذمہ داری ہو گئی. اب یہ مطلب ڈیلیوری پر الگ, تو حج پر الگ, تو عمرے پر الگ, تو علاج پر الگ, تو فلاں پر الگ, تو یہ الگ. خودداری پیدا کرو میرے نوجوانوں, خودداری پیدا کرو کہ نہیں لینا یار, نہیں لینا. اور اب جو عرف عادت رسم رواج جو شریعت کے خلاف نہیں ہے, وہ جو لینا دینا ہوتا ہے ڈیفینیٹ, وہ اس پہ کون منع کرتا ہے آپ کو. مگر وہ سب جو راضی خوشی سے ہو رہا ہے, اس پہ کئی پریشر نہیں ہے, بوجھ نہیں ہے. نہ لڑکے کے ماں باپ شرمندہ ہو رہے ہیں, نہ لڑکی کے ماں باپ شرمندہ ہو رہے ہیں. بات سمجھ رہے ہیں, اتنی خوبصورت اگر شادی ہو جائے تو یار مجھے بتاؤ کہ محبتیں کتنی بڑھیں گی اور معاشرہ کیسا ہو جائے گا. اب شادی سستی کر دے. اب نوجوان کی بات وہی میں دوبارہ ریپیٹ کرتا ہوں. یہ چلتے چلتے میں لڑکیوں کی طرف چلا گیا نا, میری بہنوں کی طرف, میری بچیوں کی طرف چلا گیا. گئے بچیاں بےچاری گھروں میں بیٹھی ہوئی ہیں. اب جس کی تین تین چار چار بچیاں ہیں, باپ کیا کرے گا. شادیاں سستی کر دیں, میرے نوجوانوں کے لیے شادیاں سستی کر دیں. بیٹا تو شادی کر لے, میں مثال دے رہا ہوں, مشورہ دے رہا ہوں. ماں باپ ابھی جو مجھے سن رہے ہیں, میرے پاس ریکویسٹ ہیں, میرے پاس پوسٹ ہیں, میرے پاس ریکویسٹ آئی ہے کہ اس پر بات کرو. ہماری عمریں بڑی ہو گئی ہیں, ہمارے ماں باپ ہماری شادیاں نہیں کروا رہے, اور میں باقاعدہ ان کی بات کو لے کر ان کی نمائندگی کر رہا ہوں آج سوشل, آج میں مدنی چینل پر ہوں یہاں بیٹھ کے. مجھے اتفاق ہے کہ مجھے یہ موضوع یاد آ گیا اور میں لے رہا ہوں. چل پڑا ٹاپک, تو چل پڑا, ٹھیک ہے بیٹھے ہوئے ہم سن ہی رہے ہیں. تو میرے نوجوانوں کے لیے شادیاں بھی سستی کر دیں یہ بیٹھے. اور میں آپ ماں باپ ہو یار, آپ کو اتنی نہیں اندازہ ہوتا کہ ابھی اس کی عمر اتنی ہو گئی, اس کی شادی ہو جانی چاہیے. ابھی بھی کہ تیری عمر ہی کیا ہے. ارے بھائی اس کی عمر ہو چکی ہے شادی کی. بولو بیٹا تم کر لو, اب شادی بھی کیا کرنا ہے یار. مطلب اگر آپ غور کریں, مجبوری ہے, اس کے پاس پوزیشن نہیں ہے, مگر وہ شادی کر سکتا ہے. وہ اپنی بیوی جو آئے گی اس کو ایک دو تین ٹائم کا کھانا کھلا دے گا, اس کو پہننے کپڑے دے دے گا, घर भी दे देगा, आपके घर के अंदर ही कहीं कमरा मिल जाएगा, या किराए का भी घर ले लेगा, छोटा मोटा भी चल जाएगा इंशाअल्लाह ताला, घर चला लेगा। लेकिन आप इसको थोड़ा फ्री एंड तो दो कि बेटा तुझे हमारी फिक्र नहीं करनी है, जो एक शरयन जो शरयन वलीमा हो जाए वो वलीमा कर लेना, जो शरयन मेहर है वो मेहर दे दे बेटा, शरीयत तो दीन के तकाजे पूरे कर ले, हम हमारी दुआएं तेरे साथ हैं। 500 को दावत ना दे बेटा, हम ये जो तुझे करना तो कर। बाप कह दे बेटा मेरी पोजीशन नहीं है, लेकिन पोजीशन नहीं है तो बेटे की जो पोजीशन है उसके मुताबिक कंप्रोमाइज तो करें आप। फिर देखे मेरे नौजवानों की शादियां होती है कि नहीं होती, एक तरफ बेटी का काम आसान कर दें, दूसरी तरफ मेरे नौजवान लड़के को रिलीज कर दें, ये कौन करेगा यार? ये खानदान के बड़े करेंगे, ये सिविल सोसाइटी के लोग करेंगे, ये माशरे के करते धरते जो लोग हैं वो करेंगे। किसी एक कम्युनिटी की बात नहीं कर रहा हूं मैं, ये मुख्तलिफ कम्युनिटी में मुख्तलिफ चीजें राइज हैं। जो शरयन दुरुस्त है, अखलाकन दुरुस्त है, माशरे में उर्फ आदत जो शरीयत के मुताबिक दुरुस्त है, उसका होना अपनी जगह पर है, उसको मैं कलाम नहीं करता। लेकिन रिलीज तो करें मेरे नौजवान को, इनकी बिचारों की शादियां होने दें, ये जाया हो जाएंगे, तबाह हो रहे हैं। फिल्में ड्रामों ने, मीडिया ने, उल्टे सीधे प्रोग्रामों ने, गंदे गंदे मनाजिरों ने इनके दिमाग खराब किए हुए हैं बेचारों के। आप समझते नहीं है मेरे, मैं अपने बड़े बूढ़ों से, वालिदैन से बात कर रहा हूं, पेरेंट्स से बात कर रहा हूं। अब जाके पूछेगा बेटा मैंने आज बयान सुना था, वो मौलाना बोल रहा था तेरे को शादी करनी है, अब ये इतना मुंह बोल के बोलेगा हाँ करनी है, कैसे बोलेगा यार, उसको शर्म नहीं आएगी। आपकी बेटी की उम्र हो गई है, आपको आप उसको पूछ रहे बेटी क्या लगता है, बयान तो सुना था मेरे को, समझ तो आ रही थी, तो कुछ तेरी शादी करनी है, वो कैसे बोलेगी? हया शर्म भी तो कोई चीज है या नहीं है? आपको नहीं समझ पड़ती, आपको भूख की समझ आ जाती है, आपको प्यास की समझ आ जाती है, गर्म ठंडे की समझ आ जाती है, बच्चे को देखकर यह समझ नहीं आती कि मेरे बेटे और मेरे बेटी की उम्र शादी की है या नहीं है। मेरा तमाम तर आशिकाने रसूल से ये मशवरा है कि दीन शरीयत इस्लाम के सारे तकाजों को सामने रखें, माशरे की अखलाक और जो भी उर्फ आदत के इसको सामने रखें, इसको समझें, सीखें जो मैं कह रहा हूँ, क्योंकि इसकी डिटेल है, मैं उसमें जाऊँगा तो घंटा डेढ़ घंटा और निकल जाएगा। सामने रखें और रखने के बाद एक अच्छा सा डिसीजन लेकर आपको लगता है कि बच्चा मतलब कि बीवी को संभाल लेगा और मतलब अखलाक और आदत तो तरीके से भी संभाल लेगा, पता चलेगा बच्चा ही मतलब के बच्चा है, उसकी यहां भी अगर बच्चा हो गया तो बच्चे के घर फिर बच्चा हो जाएगा, यानी उसकी तो मेंटेलिटी बच्चा, और जो लड़की थी उसका भी बचपना, तो एक घर संभालने जैसी सलाहियत पैदा करवाएं और हो जाती हैं। बाद वक्त आप अपनी उम्र देकर समझते हैं, अब आप 40 साल के आदमी, वो आपका 20-22 साल का बेटा, बल्कि आपकी उम्र 45 साल 50 साल हो गई है जब आप अपने बच्चे की शादी कर रहे हो, तो अब आप बोलोगे मैं ऐसा ना मेरा बच्चा ऐसा, आप जाओ ना आप 20 साल के कैसे थे, जब आप 20 साल के थे तो आप कैसे थे, तो आपको लगेगा यार मेरा बच्चा मुझसे बहुत ज्यादा समझदार है। आप देख लो, आप आज आप अपने बच्चों को अपनी इस करंट एज करंट एक्सपीरियंस से जज करते हैं। आप खुद को उस 20-25 साल की उम्र पर रखें जब आपकी 20-25 साल की उम्र थी, तो आज एक तादाद है जिनको अपने औलाद अपने से ज्यादा इंटेलिजेंट, अपने ज्यादा एक्सपीरियंस नजर आएगी। अपने बच्चों की कदर करें, उनकी इज्जत करें, उनको प्यार मान सम्मान दें, इंशाल्लाह आपका बच्चा आपके कदमों में लौटेगा। सारी दुनिया इज्जत करती है और आप बोल रहे तू किसी काम का नहीं है, वो बोलता है सारी दुनिया मुझसे काम लेती है, मेरा बाप बोलता है तू किसी काम का नहीं है, नहीं होगा, जब बाप बोलता है सही बोलता होगा। ऐसा ना करे, बात चली थी कहीं और, मैं पहुंच गया कहीं और, लेकिन बात आप ही के मतलब की थी या नहीं थी उसका फैसला आप कर लीजिएगा। आप ये मैंने वो शायद बातें की हैं जो मेरी माशरे के, मेरी सोसाइटी के, बल्कि एक फैमिली है तबके जो शायद लाखों लाख हैं, ये चीख नहीं सकते, इनके पास माइक नहीं है, ये बोल नहीं सकते, इनके पास स्क्रीन नहीं है, इनके पास सोशल प्लेटफॉर्म नहीं है, अल्हम्दुलिल्लाह अल्लाह की रहमत है दावत इस्लामी के पास है, और मैं उसको उसका फ़ायदा उठाकर मैं इन अपने दुखियारे मुसलमान खानदानों की और इन दुखियारे नौजवानों की और इन दुखियारी मेरी बच्चियों की, मेरी बहनों की मैं नुमाइंदगी करके कह रहा हूँ کہ خدا را ان پر رحم کریں, ان کو زیادہ اس طرح کی کمائی پر مجبور نہ کریں کہ یہ حرام کمائیں اور حرام کما کر پھر یہ اپنے گھر کو چلائیں. حرام کمائی سے, یاد کر لو میرے پیارے اسلامی بھائیو, حرام کمائی سے گھر میں جھگڑے, فساد, نا اتفاقی آتی ہے, اولاد نافرمان ہوتی ہے. حلال کمائیں, مختصر کمائیں, ایک دوسرے کو طنز تانا تنقید نہ کریں, کمپرومائز کریں. اور اس کے لیے میں آپ کو ایک فارمولا دے دیتا ہوں اینڈ میں جاتے جاتے. آمدنی کے مطابق اپنے اخراجات فکس کر لیں, یہ فارمولا ہے. آمدنی کے مطابق اپنے ایکسپینس فکس کریں. ایکسپینس کے مطابق آمدنی بنانے جائیں گے نہ تھک جائیں گے, خرچہ قابو میں نہیں آتا. وزن اور خرچہ جب ایک بار بڑھ جائے تو پھر اس کو گھٹانا مشکل ہے. یہ دونوں کام بہت مشکل ہیں, ایک ویٹ بڑھ جائے اور ایک گھر کا خرچہ بڑھ جائے. اب بولو کہ ان کو نیچے لاؤ تو بہت محنت کرنی پڑتی ہے. تو یہ یاد کر لیں, یہ میرے گھر کی اسلامی بہنیں بھی یاد کریں, اس میں لائیو ہوں نا تو آپ ٹینشن نہ لو. اس پر میری کئی اسلامی بہنیں مجھے دیکھو سن رہی ہوں گی, کئی مائیں دیکھو سن رہی ہوں گی. آپ کا میں کئی کام کر چکا, شاید آپ گھر جا کر وہ بات نہیں کر سکو گے جو میں ابھی بول چکا ہوں. ٹھیک ہے, کیا دیکھ وہ تو بولنا تھا نا, اب یہی اتنی آمدنی کیا کروں میں. کیونکہ میری اسلامی بہن یہ دیکھے کہ صبح اٹھ کر کاروبار پہ جاتا کہ نہیں جاتا, کہ سویا پڑا تو نہیں ہے نا میرا آدمی, میرا اسلام پہ سویا ہوا ہے نہیں ہے نا, جا رہا ہے مارکیٹ جا رہا ہے, محنت کر بھی رہا ہے. ایسا تو نہیں محنت بھی نہیں کر رہا, ہٹ دھرمی بھی نہیں کر رہا. اب جو بےچارہ کر سکتا تھا وہ کر رہا ہے, رات کو تھکا آ رہا ہے, گھر آ رہا ہے, مزید کوشش کر رہا ہے. اس کو تھوڑی اچھا لگتا ہے کہ میں مطلب کہ یوں مانگتا مانگتا پھروں نے مطلب کہ یوں تنگ دستی کے ساتھ رہو. بےچارہ جو کر سکتا ہے کر رہا ہے, مزید جو بہتری آئے گی کرے گا, لیکن کر تو رہا ہے نا. پڑا ہوا تو نہیں ہے, سویا تو نہیں ہے, اڑاتا تو نہیں ہے, کوئی نشے کا عادی تو نہیں ہے, کوئی شرابیں تو نہیں پیتا, کوئی جوا تو نہیں نا کھیلتا, کوئی ادھر ادھر دوستوں پہ تو خرچ کر کے نہیں آ جاتا نا. فیملی کے لیے کر رہا ہے نا جو کر رہا ہے, آپ کو کھلانے پلانے کے لیے کر رہا ہے نا. تو اب کر رہا تھا, اب جو بےچارے کے نصیب, اب جو مقدر تھا وہ ہے, آپ کے بھی نصیب میں یہی ہے, اس کے نصیب میں بھی یہی ہے. تو محبتوں سے رہو نا یار, کیوں لڑکے جیتے ہو یار, کب لاؤ گے کب لاؤ گے. روزانہ دال کھائیں, روزانہ دال بھی نہیں ملے گی تو کیا کر لو گے. اللہ نے رزق تو دیا ہے نا یار, پیسہ نہیں ہے رزق تو ہے, امیری نہیں ہے رزق تو ہے, دولت نہیں ہے رزق تو ہے. رزق تو ہے یا نہیں ہے, پانی پی رہے رزق نہیں ہے. اگر اللہ نہ کرے رزق بھی رک گیا تو کیا کرے گا. جس دن رزق رکا نا ٹینشن نہ لیں, جس دن رزق ختم ہو گیا نا اس دن آپ زندہ بھی ہیں, آپ قبر میں ہوں گے. یہ بھی ذہن بنا لیں آپ, جب بندے کا رزق پورا ہو جائے گا تو وہ قبر میں اترے گا, کیونکہ اس کے موت کا ٹائم ہو گیا. وہ جب تک زندگی ہے رزق ملے گا, یا جب تک رزق ہے زندہ ہے. زندگی ختم رزق ختم, یہ سارا یہ ساتھ ساتھ چل رہا ہے, یہ کوئی آگے پیچھے نہیں ہے. پھر اب قبر میں اتر گئے کیا رزق بولنا, اب اعمال ہے اور آپ ہے اور ہمیں ہمیں. تو اللہ نیکی اور تقوی پرہیزگاری دے. تو آپ اپنے رب پر بھروسہ کرو, ان کی باتوں میں آ کر حرام روزی مت کمانا, کہ قیامت کے دن کوئی کسی کے کام نہیں آئے گا. یہ یاد, یہ میں تمام میرے اسلامی بھائیوں کو, بہت کان کھول کے میرے بھائی سن لو آپ, یہ جو ہم اپنے بیوی بچوں کے لیے اور گھر بار کے لیے اور ان کے لیے جو حرام روزی کماتے ہیں نا, اللہ نہ کرے اللہ نہ کرے, غلط روزی کماتے ہیں یار, کیا کرے کیا کرے. قیامت کے دن کوئی ایک کام نہیں آئے گا, ماں بھی نہیں آئے گی کام, بالکل میں واضح طور پر کہہ رہا ہوں. کیونکہ اولاد قیامت کے دن ماں کو کہے گی, ماں ایک نیکی دے دے, میرے پاس نیکی کی کمی ہے. ماں ایک نیکی نہ دے گی بیٹے کو, باپ بیٹے کو بولے گا, باپ نے کتنی محنت کی, اے ٹی ایم مشین بنا ہوا تھا, بیٹا جب بھی خواہش کا کارڈ ڈالے باپ ٹھک 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 کرتا ہوا پیسے دے دیتا تھا, اور جب اے ٹی ایم مشین سے پیسہ نہیں نکلتا نا, خالی آواز آتی ہے تو بولتا کیا کرکراٹی کر رہا ہے بڈھا. جب تک پیسہ ہے اس کا بولنا اچھا لگتا ہے, جب پیسہ نہیں دیتا تو باپ کا بولنا بھی برا لگتا ہے. یہ ہمارے مت قسمتی ہے, جنرل بات کر رہا ہوں, 100% بات نہیں کر رہا. لیکن یہ یاد رکھ لیں کہ قیامت کے دن باپ اگر بیٹے کو کہے گا نا بیٹا ایک نیکی دے دے, بیٹا نیکی نہ دے گا, نہ بیٹے کو باپ نیکی دے گا, نہ ماں بیٹے کو نیکی دے گی, نہ بیٹا ماں کو نیکی دے گا, نہ بیوی شوہر کو دے گی, نہ شوہر بیوی کو دے گا. قیامت کا معاملہ بڑا ہی نفسا نفسی کا معاملہ ہے. ارے کیا کورونا میں نہ دیکھا کون کس کا تھا, چلو بتاؤ نا یار,
कौन किसका था? बाप को कोई हाथ लगाने जाता था कोरोना हो गया तो? बेटे को कोरोना हो गया क्या बाप आया? कोई आया मुझे बताएं? कोरोना में हमने देखा यार, कोई घर में रखने को तैयार नहीं था, निकालो निकालो निकालो, ना डॉक्टर हाथ लगा रहा है, ना बेटा हाथ लगा रहा है, इतनी मोहब्बत करने वाली मां भी हाथ नहीं लगा रही कि मेरे को लग जाएगा। किस वजह से हाथ नहीं लगा रहे थे? मेरे को लग जाएगा, मेरे को लग जाएगा, ये हमने अपनी जीते जी देख लिया यार, अब क्या देखना रह गया है? ये दुआ दो दावत इस्लामी वालों को कि जहां मां बेटे बाप एक दूसरे को नहीं पूछते थे, वही दावत इस्लामी वालों ने हमारे मुर्दों को कफन और दफन दिया है। ये अल्लाह की रहमत है, दावत है, दुनिया भर में दिया है, दुनिया भर में। और लोग परेशान होते थे कि ये दावत इस्लामी वाले भाई दिया है, इनका इनका जज्बा था, इनको पता था कि यार अब इंतकाल करके क्या लगेगा। एक साइंसी तहकी मेडिकली तहकी, लेकिन किया हमारे इस्लामी भाइयों ने, कफन भी दिया है, गुस्ल भी दिया है, तदफीन भी की है, और उस वक्त रिश्तेदार भी नहीं आए हमें पता है, मगर चूंकि दावत इस्लामी वालों की तरबियत करने वाले का नाम है इलियास कादरी, अमीर अहले सुन्नत अल्हम्दुलिल्लाह। उन्होंने वो बस वो जज्बा इन्होंने फूंक दिया हमारे इस्लामी भाइयों में, वो नजर कर दी है कि भाई ये, इनको इस बात की परवाह शायद नहीं रही थी कि हमारा क्या बनेगा, उनको ये पता था कि मुसलमान के लिए फर्ज किफाया है, हम कफन दफन के साथ ही इसको कब्र में उतारेंगे, गुस्ल मैयत होना चाहिए। हालांकि कई जगहों पर यही होता था, गुस्ल नहीं होना, कफन नहीं होना, आपको सब पता है, मेरे को कोई नई बातें नहीं कर रहा हूं, मगर जब भी मेरी दावत इस्लामी वालों के पास ये केस आया, मेरी दावत इस्लामी वालों ने, अल्लाह इन सबको मेरे इस्लामी भाइयों को सलामत रखे, इस्लामी बहनों ने इस्लामी बहनों को कफन दफन दिया, गुस्ल दिया। ये बता दूं, ये खुद मुझे पता है, हमारे यहां भी यही हुआ है कि कोविड से इंतकाल हुआ और गुस्ल देने के लिए हमारी इस्लामी बहनें आई हैं, कोविड से इंतकाल हुआ गुस्ल देने के लिए हमारे इस्लामी भाई आए, फैमिली मेंबर कमरे में जाने के लिए तैयार नहीं है। ये याद रखिएगा, ये दावत इस्लामी के उन मुबल्लिगीन का, इस्लामी भाइयों का हम पर एहसान है, हम पर एहसान है कि जहां ना मां बाप बेटा कोई नहीं खड़ा हुआ, वहां अगर कोई खड़ा हुआ तो इलियास कादरी का ये गुलाम खड़ा रहा था, अमीर अहले सुन्नत का ये सच्चा आशिक खड़ा रहा, क्योंकि अमीर अहले सुन्नत ने, प्यारे अमीर अहले सुन्नत ने अपने इस्लामी भाइयों के दिलों में, दावत इस्लामी दिलों में ऐसा इश्क रसूल डाला है कि उनको उम्मत से मोहब्बत हो गई है, और इस्लाम और दीन के ताल्लुक से बहुत सीरियस हैं दावत इस्लाम वाले, अल्हम्दुलिल्लाह करके दिखाया। अब अल्लाह ऐसा फिर कभी हमें ना दिखाए, मगर देखिए कितनी हसासियत हमने देखी, कयामत के दिन कौन किसके साथ खड़ा होगा यार? हम इनके लिए कमाएं कि जो कयामत के दिन काम नहीं, हाँ कयामत के दिन जो काम आएगी जात, वो कौन है? आला हज़रत फरमाते उनके सिवा रजा कोई हामी नहीं जहां, गुजरा करे पिसर पे पिदर को खबर ना हो, कि मुस्तफा करीम सल्लल्लाहु अलैहि वसल्लम वो हैं जो कयामत के दिन हमारे हामी हैं, वो अल्लाह के हुजूर हाजिर होंगे, सज्दा करेंगे और हमें बख्शवाएंगे इंशाअल्लाह, हमें जन्नत दिलाएंगे इंशाअल्लाह। तो जीना है तो मुस्तफा के लिए जियो, इनकी मोहब्बत में जियो, इनके प्यार में जियो, इनके दीन की खिदमत करते हुए जियो। अल्लाह अमल करने की तौफीक अता फरमाए, आमीन बिजाही खातिमे नबीयिन सल्लल्लाहु अलैहि वसल्लम। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन या रब्बे करीम या अरहमर रहीमीन जज़ल्लाहु अन्ना मुहम्मदन मा हुवा अहलुहु। अल्लाहुम्मा रब्बना आतिना फिद दुनिया हसना वफिल आखिरति हसना वकीना अज़ाबन नार। अल्लाहुम्मा अग़फिर वरहम वअंत खैरुर रहीमीन। या अल्लाह हम सब के गुनाहों को माफ़ फरमा। या अल्लाह इस्लामी भाइयों का आना लाना बैठना सुनना सुनाना मौला सब अपनी रहमत से कबूल फरमा ले। या अल्लाह हमारे गुनाहों को बख्श दे, गुनाहों को नेकियों से बदल दे, गुनाहों की आदतों से जान छुड़ा दे। या अल्लाह हमें हलाल हलाल और सिर्फ हलाल रोज़ी ही अता फरमाना, हराम के लुक्मों से बचा, हराम के रोज़ी से बचा, हराम के लिबास से बचा, हराम गिज़ाओं से बचा, हराम कामों से बचा। या अल्लाह हमें तेरी पसंद का बंदा बना दे, ईमान सलामत रख,
جان سلامت رکھ, دین سلامت رکھ, ایمان سلامت رکھ, عزت آبرو بھی سلامت رکھ. دنیا میں بھی اللہ عزت آبرو کی حفاظت فرما, قبر و حشر میں بھی اللہ عزت اور آبرو کی حفاظت فرما. یا رب کریم ہمارے ماں باپ کی مغفرت کر, ساری امت کی مغفرت فرما, ہمارے بیوی بچوں کی بخشش فرما دے. یا اللہ جو بیمار ہیں ان کو صحت دے, تندرستی عطا فرما. جو قرض دار ہیں ان کے قرضے اتر جائیں. بے روزگاروں کو رزق حلال آسان و طیب عطا فرما. یا اللہ ہمارے جو شادیوں میں جو رکاوٹیں ہیں, نکاح میں جو رکاوٹیں ہیں, گھر آباد کرنے میں جو رکاوٹیں ہیں, یا اللہ اپنی رحمت سے رکاوٹوں کو دور کر دے, آسانی عطا فرما دے, کرم فرما دے. یا رب کریم جو جادو ٹونے آصف کا شکار ہے نجات عطا فرما. یا اللہ جو بد نگاہی کا شکار ہے, بد نظری کا شکار ہے, ان کو بھی اللہ اسے نجات عطا فرما. یا اللہ حاسدین کے حسد, ظالموں کے ظلم و شریروں کے شر سے ہماری حفاظت فرما. دنیا بھر کے مسلمانوں پر لطف و کرم فرما. ہمارے بنگلہ دیش میں بسنے والے تمام عاشقان رسول پر اللہ لطف و کرم فرما دے. یا اللہ اس شہر میں, شہر کے آس پاس میں جتنے بھی عاشقان رسول رہتے ہیں, اللہ سب کے گھروں پر رحمت نازل فرما. مدنی چینل پر جو دعا میں شامل ہے, سب کی نیک اور جائز حاجتوں پر رحمت کی نظر فرما. اللہ نیا سال شروع ہو گیا ہے, اللہ اسی سال حج کی سعادت دے, ہر سال حج کی سعادت دے. بار بار میٹھا میٹھا مدینہ دکھا دے اللہ. یا اللہ بلا حساب جنت میں داخلہ ہم تمام حاضرین اور مدنی چینل کے ناظرین جتنے بھی ہم عاشقان رسول جمع ہیں, بلا حساب جنت میں داخلہ ہم سب کا مقدر کر دے اللہ. کہتے رہتے ہیں دعا کے واسطے بندے تیرے, کر دے پوری آرزو ہر بے کس و مجبور کی. ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. صلی اللہ علی النبی الامی و علیہ صلی اللہ علیہ وسلم. صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. لا الہ الا اللہ محمد رسول اللہ.
نبی سلام علیکا یا رسول سلام علیکا یا حبیب سلام علیکا صلوات اللہ علیکا طلع البدر علینا من ثنية الوداع وجب الشكر علينا ما دعا لله داعي يا حبيبي يا رسول الله يا نبي سلام عليك يا رسول سلام عليك يا حبيب سلام عليك صلوات الله عليك. حشر میں سرکار آنا میرے عیبوں کو چھپانا, اپنے قدموں سے لگانا, ساتھ جنت میں بسانا یا حبیبی یا رسول اللہ یا نبی سلام علیکا یا رسول سلام علیکا یا حبیب سلام علیکا صلوات اللہ علیکا. مصطفیٰ جان رحمت پیلا کھو سلام, شمع بزم ہدایت پیلا کھو سلام, غوث اعظم امام التقا والنقا جلوائے شان قدرت پیلا کھو سلام, ڈال دی قلب میں خدمت مصطفیٰ سیدی اعلی حضرت پہلا فیض سے جن کے لاکھوں نمازی بنے فیض سے جن کے لاکھوں امام سجے اس امیر اہل سنت پہلا کھو سلام مصطفیٰ جان رحمت پہلا کھو سلام شمع بزم ہدایت پہلا کھو سلام
سارا دنیا دینر برتا کرتے پرچار و پرسار قرآن حدیثر آلوکے شونو بیان بھائی آمار